سنا ہے رخ یزیدیت کا سوئے کربلا ہے پھر، سنا ہے رخ یزیدیت کا سوئے کربلا ہے پھر، نجف کی سرزمین پر نگاہ اشقیا ہے پھر، نجف کی سرزمین پر نگاہ اشقیا ہے پھر، خدا کی ذات پہ آج پھر ہے گلستان دین حق، یہ عالمان دین حق، یہ عالمان دین حق، دلوں میں ہم بھی اپنے روح کربلا جگائیں گے، دلوں میں اپنے ہم بھی روح کربلا جگائیں گے، پکاریں گے جب ہم دلوں میں ہم بھی اپنے روح کربلا جگائیں گے، پکاریں گے جو ہم کو ہم کفن پہن کے آئیں گے، پکاریں گے جو ہم کو ہم کفن پہن کے آئیں گے، علی کا نام لے کے دیں گے امتحان دین حق،
یہ امتحان
دلوں میں ہم بھی اپنے روح کربلا جگائیں گے، پکاریں گے یہ جب پکاریں گے ہمیں یہ جب کفن پہن کے آئیں گے، علی کا نام لے کے دیں گے امتحان دین حق، ڈرے جو ظلم کی سپاہ سے وہ لوگ اور ہیں، ڈرے جو ظلم کی سپاہ سے وہ لوگ اور ہیں، جو بھاگتے ہیں رزم گاہ سے وہ لوگ اور ہیں، وہ اور ہیں جو پھینک آئے تھے نشانے دین حق، وہ اور ہیں جو پھینک آئے تھے نشانے دین حق، ڈرے جو ظلم کی سپاہ سے وہ لوگ اور ہیں، جو بھاگتے ہیں رزم گاہ سے وہ لوگ اور ہیں، وہ اور ہیں جو پھینک آئے تھے نشانے دین حق، نشان دین حق، یزید و شمر و حلملا اگر قدم بڑھائیں گے، یزید و شمر و حلملا اگر قدم بڑھائیں گے، تو کربلا میں ہم ایک اور کربلا بنائیں گے، تو کربلا میں ہم ایک اور کربلا بنائیں گے، زمین نہ سمجھو یہ ہے آسمان دین حق، یہ عالمان دین حق، زمین نہ سمجھو اس کو یہ ہے آسمان دین حق، اور آخری شعر ہے عزیزان گرامی، بغیر علم ہو عمل تو بے پھلوں کا باغ ہے، بغیر علم ہو عمل تو بے پھلوں کا باغ ہے، عمل نہ ہو تو علم ایک بجھا ہوا چراغ ہے، عمل نہ ہو تو علم ایک بجھا ہوا چراغ ہے، خبر یہ ہم کو دے گئے ہیں رہبران دین حق، یہ عالمان دین حق، یہ عالمان دین حق، یہ ترجمان دین حق، یہ ترجمان دین حق، اور عزیزان گرامی چند برسوں میں میں نے دیکھ لیا ہے تاریخی کارنامہ، اتنے علماء کبھی میری زندگی میں کسی پلیٹ فارم پر کسی راستے پر کسی مقصد کے لیے کبھی اکٹھا نہیں ہوئے، جو بند مجھے یاد ہے میں حل کر رہا ہوں، ایک روز یہ منظر بدلے گا ایک دن یہ چمن لہرائے گا، ایک روز یہ منظر بدلے گا ایک دن یہ چمن لہرائے گا، یہ دھرتی سونا اگلے گی یہ شخص گوہر برسائے گا، ایک دن یہ نظام ظلم و ستم خود ظالم کو رلوائے گا، خنجر کا کلیجہ کانپے گا تلوار کا سر چکرائے گا، سب ٹھاٹ پڑا رہ جائے گا جب آنے والا آئے گا، ٹھاٹ پڑا رہ جائے گا جب آنے والا آئے گا، سب ٹھاٹ پڑا رہ جائے گا سب آنے والا آئے گا، کیا تیرو کما کیا گردے گنا کیا ٹینک اور کیسے میزائل، کیا راکٹ کیسا ایٹم بم، کیا راکٹ کیسے ایٹم بم، سامان ستم سامان ستم ارباب ارباب جفا سامان ستم، رشدی کی زبر سامان ستم، ہیگل کی زبان رشدی کا قلم، کھل جائے گا ایک ایک کا بھرم، जब पर्दा वो सरकाएगा सब ठाट पड़ा रह जाएगा, जब आने वाला आएगा एक रोज तुमसे पूछेंगे बेदार मुखद्दर किसका है, किसकी है हवा किसकी है फदा, नगमे महो अख्तर किसका है, अरे पानी पे मुसल्ला बिछने दो तब कहना समंदर किसका है, किसकी है हवा किसकी है फदा, नज़्मे महो अख्तर किसका है, किसका है तसल्लुत सहरा पर गुलशन में गुलेतर किसका है, पानी पे मुसल्ला बिछने दो तब कहना समंदर किसका है, जब अपना सफीना उभरेगा तूफा का जिगर थर्राएगा सब ठाट पड़ा रह जाएगा, जब आने वाला आएगा है वादिये नष्ट के राह बनो क्यों हमसे आंख मिलाते हो, जो भीख में मांग के लाए हो उस ताकत पर इतराते हो, मेहमा का खून बहाते हो ईमा का नक्श मिटाते हो, खाते हो पैगंबर का सदका और उम्मत पर गुर्राते हो, एक रोज बुतों की तरह तुम्हें काबे से निकाला जाएगा, सब ठाट पड़ा रह जाएगा जब आने वाला आएगा। यूरोप की जमीन थर्राती है, रुश्दी की हिफाजत क्या होगी, फतवे से तो दुनिया हिलने लगी, तलवार की ताकत क्या होगी, आका की जब इतनी हैबत है तलवार से दुनिया फतवे से तो दुनिया हिलने लगी, तलवार की ताकत क्या होगी, नायब की जब इतनी हैबत है आका की जलालत क्या होगी, जो जोर अली का वारिस है कौन उससे भला टकराएगा, सब ठाट पड़ा रह जाएगा जब आने वाला आएगा इंशाल्लाह।
बहुत शुक्रिया यह इशारे अले बैठ डॉक्टर क्याम आजमी के इनने असले साबक आपने मखसूस अंदाज में महफिल को जो जहरी गर्मी का एहसास कर रही थी उसे रूहानी गर्मी के जरिए जो है दबा दिया, हम इनका शुक्रिया अदा करते हैं, खुदावंद मन्नान इनको सेहत और सलामती अता करे और इनका बयान जो है इसी तरह महफिलों में जारी व सारी रहे। स्वामीन मोहतरम यकीन हमें महसूस है कि आप गर्मी का एहसास कर रहे हैं, आपको ज्यादा सहमत नहीं दी जाएगी और वक्त पर इंशाल्लाह हम उस प्रोग्राम को वाइंड अप करेंगे और उसी तरफ हम बढ़ रहे हैं। आज के इस महफिल में और इस प्रोग्राम में बिलखसूस हमारे लिए ये बात इज्जत है कि जिस प्लेटफॉर्म से ये प्रोग्राम हो रहा है और जिस प्लेटफॉर्म के तहत आपको दावत दी गई और आपने यहाँ दावत की, यानी वैसे और आशिया यूरोप और जो भी फालियात सरगर्मियां आप इस वजह से उलमाशिया यूरोप के तहत आप देख रहे हैं, जो कुछ हो रहा है यकीनन आप उससे आगाह हैं, ये सब कुछ जो आपके पास है ये एक ऐसा शजर है कि जिस शजर को लगाने वाले जो हमारे बुजुर्ग उलमा हैं और उनमें से जो सरकर्दा शख्सियत मेरे मुराद हुज्जतुल इस्लाम अल मुस्लिमीन अल्लामा ज़फर अब्बास मलिक साहब की जो आज से तकरीबन 20 साल पहले की बात है कि जब चंद एक उलमा आपके पास आए, उस वक्त के यूके के हालात मोमिनीन की जो हालत थी, जिस अंदाज में मज़हब हक़ की तबलीग के सिलसिले में मोमिनीन मुख्तलिफ जगहों पर और उलमा अपने अपने मकाम पर जमकर उठा रहे थे, एक इज्तमाही प्लेटफार्म के हवाले से उलमा के जहन में बात आई, कुछ उलमा आपके पास आए, उन्होंने तजवीज़ पेश की कि हमारे पास एक ऐसा इज्तमाही कौमी प्लेटफार्म होना चाहिए कि जिस प्लेटफार्म से उलमा इकराम भी एक इज्तमाही स्ट्रगल कोशिश करें और मोमिनीन को और मुख्तलिफ इदारों को भी मजहब और दीन और मिलत की खिदमत के लिए एक दूसरे के साथ जोड़ सके। तो वो एक इतनाई सोच थी कि वाकई जिस सोच को अमली जो शक्ल दी, अगर वाकई मजलिस उलमा आज नाम है और जब तक नाम रहेगा, जब भी मजलिस का नाम आएगा मजलिस उलमा का, तो उसके साथ एक दूसरा नाम भी हर वक्त जहन में रहेगा और वो नाम है अलामा आजम अब्बास मलिक साहब का इतनी चीजें मार्ग की आगे बढ़ी। आज सैयद अली रज़ा रिज़वी साहब जो आपके सामने हैं एक मात अंजाम दे रहे हैं, यकीनन ये वही लगाया हुआ दरख्त है इन्हीं बुजुर्गों का कि जिसके साए के नीचे हम सब मौजूद होकर बस और मिलत की खिदमत करते हैं। मैं इस प्रोग्राम में जो उनकी खसूसी तशरीफा भी है उनका शुक्रिया भी अदा करता हूँ कि वो यहाँ तशरीफ लाए और उनको इसी के साथ दावत भी दूंगा कि वो स्टेज पर तशरीफ लाएं और हाजरी को अपने ख्याल से मुस्तफीद करवाएं। जनाब हुजतुल इस्लाम अल मुसलीम अल्लामा ज़फर अब्बास मलिक साहब एक सलवात पढ़ता हूँ।
احسان کرے ان لوگوں پر کہ جن کو زمین میں کمزور کیا گیا ہے اور الذین استضعفوا فی الارض جن کو زمین میں کمزور کیا گیا ہے ان پر احسان فرمائیں ونجعلہم ائمۃً اور ان کو امام بنائیں ان کمزور لوگوں کو جن کو دنیا نے کمزور کیا جن کو لوگوں نے کمزور کیا ان کو اللہ سبحانہ و تعالیٰ چاہ رہے ہیں کہ وہ امام بنائیں ونجعلہم الوارثین اور ان ہی کو زمین کا وارث بنا ڈالیں۔ میں آپ کی خدمت میں صرف اسی آیت کے بارے میں عرض کروں گا اور وہ بھی فرامین معصومین علیہ السلام کے ذریعے سے۔ اگر تھوڑی دیر متوجہ ہوں گے تو आपका शुक्र गुजार होऊंगा और इमाम ज़माना अल्लाह फरजहू की तरफ से यकीनन यह आयत यकीनन फिरौन के मौके को फिरौन और मूसा के जमाने की आयत है। इससे पहले और उससे बाद में कौम फिरौन और हजरत मूसा अलैहिस्सलाम नबीना का जिक्र किया गया है और इस आयत में ये बताया गया है, अल्लाह सुबहानहु तआला ने इरशाद फरमाया है कि हमने जिस तरीके से फिरौन की फिरौनियत को गर्क किया है उसी तरीके से हम हमेशा हर फिरौन की फिरौनियत को गर्क करेंगे और जिस जिसको फिरौनों ने कमजोर कर रखा है उसे हम अपना इमाम बनाएंगे। ये इमामत का ऐलान है एक तरह, यानी वो लोग कि जो इमामत की दलील तलाश करते हैं, दूसरी तरफ ये इमामत आइम्मा अलैहिस्सलाम का एक ऐसा यानी सबूत है कि जिसके सामने कोई जवाब नहीं हो सकता। इमाम अली ज़ैनुल आबिदीन अलैहिस्सलाम इरशाद फरमाते हैं, वल्लज़ी بعث محمدا بالحق بشيرا ونذيرا ان الابرار منا اهل البيت وشيعتهم بمنزله موسى وشيعته وان عدونا واشياءهم بمنزله فرعون واشياءه هو الله کی جس نے सरवर कायनात हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम को सच्चा बशीर और नजीर बनाकर भेजा है। यकीनन हमारे अबरार अहले बैत अलैहिमुस्सलातु वस्सलाम और उनके शिया उसी तरीके से हैं जिस तरीके से हजरत मूसा अलैहिस्सलातु वस्सलाम और उनके शिया। वैन्ना अदुवना और यकीनन हमारा दुश्मन उसी तरीके से है जिस तरीके से फिरौन और उसके शिया थे। फिरौन और शियों की मिसाल देकर हमारे मासूम इमाम ये बता रहे हैं कि वही हालात कि जो फिरौन के जमाने में हजरत मूसा की कौम के हो रहे थे वही हालात होंगे। उसी तरीके से उनको ऑप्रेस किया जाएगा जिस तरीके से हजरत मूसा की कौम को किया गया था। और इसी आयत के तलावत के वक्त बिस्मिल्लाह सलावत पढ़िए,
मोहम्मद वाले मोहम्मद बावादे बुलंद सलावा।
रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम इसी आयत को तिलावत करके और उस तिलावत के बाद देखते हैं एक तरफ نظر الى علي والحسن والحسين عليهم السلام, رسول اکرم نے علی ابن ابی طالب امام حسن اور امام حسین علیہم السلام کی طرف دیکھا, فبکا, رسول رو دیے اور رونے کے بعد فقال انتم المستضعفون, بعدی آپ ہوں گے میرے بعد وہ مستضعف کے جن کا اللہ سبحانہ و تعالیٰ ذکر فرما رہے ہیں, وہ کمزور لوگ. امام صادق علیہ السلام سے پوچھا گیا کہ اس کا کیا مطلب ہے, تو آپ نے ارشاد فرمایا کہ یہ آیت قیامت تک کے لیے ہماری نسلوں کے اندر ہمارے شیعوں کے اندر جاری اور ساری رہے گی. اور یہی بات میں آپ کی خدمت پہ عرض کر رہا ہوں کہ حضرت موسیٰ اور حضرت موسیٰ کی قوم کا ذکر کرنا اور فرعون کا ذکر کرنا اور اس آیت کا کہ اللہ سبحانہ و تعالیٰ ارادہ کر رہے ہیں, وہ موسیٰ اور فرعون کی قوم کا ذکر نہیں تھا بلکہ اللہ سبحانہ و تعالیٰ رسول اکرم صلی اللہ علیہ وآلہ وسلم کو ایک تسلیت دے رہے تھے, ایک تعزیت کر رہے تھے کہ جس طریقے سے اللہ سبحانہ و تعالیٰ کی ایک قوم, ایک حضرت موسیٰ کے شیعہ جس طریقے سے ظلم و بربریت کو سہ کر اور برداشت کر کے نکلے ہیں, حضرت موسیٰ کی قوم جھنڈے تلے کامیاب ہوئے ہیں, اسی طریقے سے آپ کی قوم بھی ہوگی, آپ کے اہل بیت پر بھی ظلم ہوگا, لیکن اس ظلم کے بعد یہ ہوگا کہ زمین کا وارث اگر کوئی ہوگا تو وہ آپ کی اولاد ہوگی, کوئی دوسرا زمین کا وارث نہیں ہو سکتا. اور یہی چیز ہے کہ محقق طوسی نے اپنی کتاب تجرید الاعتقاد میں ارشاد فرمایا, آپ فرماتے ہیں کہ امام زمانہ کا وجود وجودہ لطف, امام کا وجود ایک لطف الہی ہے, نبوت بھی لطف الہی, امامت بھی لطف الہی, اور یہ غیبت کا دور بھی امام زمانہ اجل اللہ فرجہ کا ایک اللہ کا لطف ہے کہ جس لطف کے ساتھ کہ ہم امامت کے وجود سے وہ فائدہ اٹھا رہے ہیں اللہ کے لطف کا, اس لیے کہ اگر اس امامت کا وجود نہ ہوتا تو زمین و آسمان باقی نہ رہتے, اور زمین و آسمان کا باقی رہ جانا اس لیے کہ زمین پر اس طریقے سے سجدہ کرنے والا کوئی نہ ملتا جس طریقے سے آل محمد کا یا آخری بقیت اللہ زمین پر سجدے کر رہا ہے, اور اسی طریقے سے اور یہی چیز ہے کہ ہم امام زمانہ کے وجود کو اپنے لیے رحمت اور برکت سمجھتے ہیں کہ امام زمانہ اس زمانے کے اندر جو لوگ سمجھتے اور جانتے ہیں, میں یہ کہا کرتا ہوں کہ یہ غیبت کسی اور کے لیے نہیں ہے, شیعوں کے لیے ہے, جو نہیں مانتے جو کفر و شرک کے اندر غرق ہیں ان کو اللہ سبحانہ وتعالیٰ نے اور کفر و شرک کے اندر غرق کرنے کے لیے موقع اور مہلت دی ہوئی ہے, اور شیعوں کو یہ موقع دیا ہے کہ وہ اس آزمائش کے اندر غیبت کی آزمائش میں غیبت کی ابتلا میں اپنے آپ کو نکھار کر وہ شیعہ بنا ڈالے کہ جس سے بہتر دنیا میں اور کوئی اللہ کا مطیع و فرما بردار نہیں ہو سکتا. اس اطاعت اور فرما برداری کے لیے, ایسا نکھارنے کے لیے, اس ابتلا سے گزارنے کے لیے یہ غیبت ہے. اس لیے شیخ محقق طوسی نے ارشاد فرمایا کہ ایک طرف تو ان کا وجود جو ہے وہ ایک لطف الہی ہے, اور پھر اس کے بعد وہ تصرف ہو لطفن, ان کی حکومت جو ہے وہ بھی لطف الہی ہے کہ ان کی حکومت جب اس دنیا کے اندر ہوگی اور اس دنیا کے اندر جب ایسا مرحلہ آئے گا کہ اس دنیا میں ہر مومن جب مومن ہی ہوگا تو مومن کا دوسرے مومن کے ساتھ رابطہ بغیر کسی وائرلیس سسٹم کے, بغیر کسی ٹیلی فون سسٹم کے, بغیر کسی ٹی وی اور ٹیلی ویژن سسٹم کے, کہ ہر مومن جب بھی چاہے گا جہاں بھی بیٹھا ہوگا اپنے بھائی کی طرف جب توجہ کرے گا اس کو دیکھ بھی سکے گا اور اپنے امام زمانہ جل اللہ فرجہ کی زیارت بھی کرتا رہے گا. اور میں ختم کرتا ہوں اپنی گفتگو کو اس لیے کہ وقت نہیں ہے اور آپ حضرات بھی شاید معلوم کتنی دیر سے بیٹھے ہیں اور مجھے بھی شاید آگے جانا ہو, صرف اتنا ایک میسج دے کر امام علیہ السلام کے پاس جبکہ ہمارے 12ویں امام اس دنیا میں تشریف لا چکے تھے, اس وقت کچھ لوگ عثمان ابن سعید کہتے ہیں جو آپ کے پہلے نائب بھی تھے اور وکیل تھے اور سفیر تھے جو بھی نام گئے, انہوں نے پوچھنا چاہا 40-50 آدمی جو ہیں وہ بیٹھے امام کی خدمت میں اور وہ بھی یہ پوچھنا چاہ رہے ہیں کہ ان کے بعد ہمارا امام کون ہوگا. 40-50 علماء فقہا مختلف طرفوں سے آئے ہوئے, وہ پوچھ رہے. امام علیہ السلام نے جب عثمان نے پہلے سوال کیا تو اس کو خاموش کر دیا, وہ بیٹھ گیا. عثمان کہتے ہیں یہاں تک کہ میں نے یہ سوچا کہ شاید یہ لوگ اٹھنے نہ لگ جائیں اور چلے جائیں گے تو یہ کام بہت خراب ہو جائے گا کہ امام علیہ السلام اپنے نائب کے بارے میں کچھ بتائیں گی نہیں, اپنے بعد امام کے بارے میں کچھ بتائیں گے نہیں, اور یہ لوگ مایوس ہو کر جب جائیں گے تو نہ معلوم کہاں کہاں بھٹکیں گے. میں اس مایوسی کے عالم میں تھا یا امام علیہ السلام نے ایک مرتبہ تھوڑی دیر کے بعد یہ ارشاد فرمایا کہ عثمان تم جو پوچھنا چاہتے تھے اب جو ہے میں آپ کے سوال کا جواب دیتا ہوں. اور تھوڑی دیر کے بعد ایک شہزادہ گھر کے اندر سے پردہ ہٹا کر ہمارے سامنے چاند کی طرح نمودار ہوا, اور جب وہ شہزادہ نمودار ہوا تو آپ نے ارشاد فرمایا کہ عثمان میرے بعد یہ تمہارا امام ہوگا, اور اس امام کا اطاعت کرنا, اور عثمان ابن سعید ان کا